ने ये किया, वो कहते तुमने ये किया, तुम्हारा तो लोगों के साथ प्यार ही नहीं है, तुम तो एलीट क्लास को, तुम बड़ी जो है वो लोगों के साथ मिलती हो, तुम्हारा बड़ा कॉमन, बस जी इतनी कोई हीटेड इनके बीच में वो चल रही है, तुम जब ये थे तुम कर रहा ये गलत फैसला था, उसका ये हुआ जो तुम कर रही थी उसका ये, तो ये चल रहा है इनके बीच में, ठीक है। मच्छी मंडी इन्होंने बनाई हुई है, सही मानों में मच्छी मंडी बनाई हुई है। तो ये है, क्योंकि सुनक जो है वो भी बड़ा स्मार्ट है, वो ट्रूस जो है वो भी बड़ी तेज है। अच्छा, अब इनके, लेकिन एक चीज जो है जिसके के ऊपर दोनों जो है वो खड़े हुए हैं, जिसके ऊपर ये सोचते हैं कि हमको यूरोपियन यूनियन की भी शाबाशी मिलेगी और अपने मुल्क से भी मिलेगी, के जी चाइना को बिल्कुल हम दीवार के साथ लगाएंगे, क्योंकि चाइना का बड़ा गंदा रोल है, ये हांगकांग जो है उसके ऊपर ये चढ़ाइयां कर रहा है और जो है ताइवान के ऊपर चढ़ाइयां कर रहा है, तो इसको तो हमने बिल्कुल सीधा कर देना है। अच्छा, अगेन इधर यूके के अंदर भी अब स्यापे पड़े हुए हैं, यूके के अंदर ये इनकी जो डिबेट्स अब हो रही हैं इतनी ज्यादा हीटेड, उसके स्यापे इसलिए पड़े हुए हैं क्योंकि आपको पता है कि बीच में इंग्लैंड की हालत बेतहाशा पतली हो गई थी। एज अ रिजल्ट जो इंग्लैंड में दूसरी, ये भी कंजर्वेटिव पार्टी के लीडर्स हैं, जो कंजर्वेटिव पार्टी के एमपीज आते रहे हैं, उन्होंने ये डिलिबरेट कोशिश की और उसको नाम दिया अ गोल्डन ईरा। गोल्डन ईरा क्यों? क्योंकि बहुत क्लोज रिलेशनशिप्स इंग्लैंड ने चाइना के साथ किए, फॉर्म किए, और इनकी जो ट्रेड थी 2015 में तकरीबन 70 बिलियन यूएस डॉलर्स के पास थी, जो इन्होंने बढ़ाते बढ़ाते अब तक जो है 114 बिलियन की कर ली है। एक्सपर्ट्स जो हैं इंग्लैंड में वो ये कह रहे हैं जी कि अभी तक तो चूंकि ये दोनों प्राइम मिनिस्टर बने नहीं हैं, तो इसलिए तो ये अभी बड़ी बड़ी ये रेट्रिक्स जो हैं इनके चल भी रहे हैं चाइना के अगेंस्ट, तो ये बातें कर रहे हैं, जब इनमें से कोई एक प्राइम मिनिस्टर बन लेगा, जब रियलिटी आएगी, तो क्या ये 114 बिलियन यूएस डॉलर की ट्रेड को नुकसान पहुंचाने में हाजिर होंगे आगे या नहीं होंगे, तो फिर उस वक्त इनकी जो है वो कैसे चलेगी चीजें। आपको पता ही है कि जो डेविड कैमरून थे और उनके जो चांसलर थे ऑफ चेकर थे जॉर्ज ऑस्बर्न वगैरह, उन्होंने बड़ा कहा था जी कि हम बहुत ज्यादा, हमको स्ट्रांग टाइज बीजिंग के साथ बनाने की जरूरत है, बिकॉज इट्स द राइजिंग टाइगर इन दैट रीजन, और उसके बगैर हमारा कुछ नहीं चलेगा और हमको बहुत ज्यादा। अब ये इस तरह के एक प्राइम मिनिस्टर, और वो भी कंजर्वेटिव ही थे, कंजर्वेटिव पार्टी की अगर ये पॉलिसी थी अभी कुछ अरसा पहले तक, और आपने ये इस तरह के आपके प्राइम मिनिस्टर्स ने बयान दिए थे, तो अब अगर आप कह रहे हैं जी चाइना को हम दीवार के साथ लगाएंगे और ये ट्रेड जो है ये आप खराब करने की कोशिश कर सकते हैं, क्या क्या आप अफोर्ड कर सकते हैं, क्योंकि ऑलरेडी दुनिया के अंदर जो है वो बुरे हालात हैं।
दुनिया को छोड़े यूके का बुरा हशर है, अभी
बहुत बुरा हशर है। और अगर आपको क्या लगता है, फॉर एग्जाम्पल आज हम ये एक और प्रिडिक्शन, आज इधर आज के प्रोग्राम में ऑगस्ट 16 के प्रोग्राम में हम ऑलरेडी आज फिर एक और प्रिडिक्शन कर देते हैं कि सिर्फ ये एक रिसेशन अब अमेरिका और कनाडा तक नहीं रहेगा, ये पूरे यूरोप में फैलेगा।
Exactly.
पूरे, और जिस दिन जर्मनी बैठा पूरा यूरोप बैठ जाएगा, पूरा यूरोप ने बैठ जाना है। तो आपको क्या लग रहा है रिसेशन? तो रिसेशन भी आ रहा है, 114 बिलियन यूएस डॉलर की ट्रेड है, उसको आप खराब करके अपने मुल्क में ऑलरेडी रिसेशन अगर आया हुआ है, तो आप चाइना को दीवार के साथ लगाएंगे? कैसे पॉसिबल है या? तो ये आज एक्सपर्ट्स जो है वहां पे ऑक्सफोर्ड यूनिवर्सिटी के, जो कैम्ब्रिज के, उन्होंने कहा कि ये क्या कर रहे हैं, यू नो ये क्या कर रहे हैं। तो और अवाम जो है वो इतनी कोई पागल है कि वो इनकी ये बात सुन रही है, उनको खुद नहीं पता कि अगर चाइना के साथ ट्रेड बंद हो गई तो मुल्क के हालात क्या हो जाएंगे, सारे शेल्फ जो है खाली हो जाएंगे, चीजें वीजें कुछ मिलेंगी नहीं इंग्लैंड के अंदर। तो हम पाकिस्तान को रो रहे हैं कि श्रीलंका बनेगा, तो इंग्लैंड का भी कुछ पास पास ही कुछ हाल होएगा ऐसे, क्योंकि उनके तो बहुत सारे रिफॉर्म पैकेजेस भी चलते हैं ना,
और दुनिया में, पूरी दुनिया में
हाँ
इंटरेस्ट रेट बढ़ रहे हैं,
बढ़ रहे हैं। हाँ जी,
लास्ट वीक दो दिन पहले
जी
चाइना ने अपना इंटरेस्ट रेट गिराया है।
यस दैट्स राइट, और वहां पे वो ग्रोथ भी शो कर रहे हैं, वर्ल्ड ग्रोथ शो कर रहा है, इंडोनेशिया ग्रोथ शो कर रहा है, तो आपके वेस्ट में तो लोग ग्रोथ शो ही नहीं कर रहे हैं गवर्नमेंट साहब की, राइट? तो अब क्या करें, तो ये आज जो है बड़ा वहां पे जो है शोर मचा, और उन्होंने कहा जी ये व्हाट आर दे डूइंग। द गार्डियन की आज ये खबर है जी, एंड अगेन दिस इज अ वेरी वेरी डैमिंग न्यूज आप कह सकते हैं इसको फॉर द टॉप लीडरशिप इन यूएसए, क्योंकि जो विकीलीक्स के जो फाउंडर हैं जूलियन असांज, उनके जो लॉयर्स हैं, उन्होंने आज अमेरिकन सीआईए को सू किया है, अमेरिकन सीआईए को उन्होंने सू किया है, एंड अलोंग विद दैट उसके जो फॉर्मर डायरेक्टर थे सीआईए के माइक पोम्पियो, उनको भी सू किया है। उसकी वजह क्या है, आपको पता ही है ना, वैसे तो ये यूके के अंदर हैं और ये इन्होंने ली हुई थी असाइलम, ली हुई थी वो जो एक्वाडोर की एम्बेसी थी, लेकिन अब वो खत्म कर दी है इंग्लैंड ने, और यूएस की गवर्नमेंट कह रही है जी इसको वापस भेजो, और अगर इसको वापस भेजा तो वो कहते हैं जी कि ये इसने जो वायलेट किया है अमेरिका का जो यूएस एस्पायनेज एक्ट जो है उसको किया था ये वायलेट, तो उसके लिए इस बंदे को 175 ईयर्स तक की प्रिजन हो सकती है। अच्छा, अब जूलियन असांज के जो लॉयर्स हैं उन्होंने क्यों ये किया है इसको सू न्यूयॉर्क डिस्ट्रिक्ट कोर्ट के अंदर, क्योंकि इन्होंने कहा है जी कि जिस वक्त इससे इक्वाडोर की एम्बेसी ने उठा लिया था अपना जो है सर इनके हाथ से, इनके अपना हाथ इनके सर से उठा लिया था, उस वक्त बहुत सारे इनके अटॉर्नीज, बहुत सारे जर्नलिस्ट, बहुत सारे और लोग जो कि इनको बड़ा एडमायर करते थे वो इनसे मिलने के लिए आते थे, और यूएसए की जो ये एक कंपनी है जिसका कि उन्होंने नाम लिया है फर्म अंडरकवर ग्लोबल, जिसने के अपेरेंटली सिक्योरिटी कवर दिया हुआ था जूलियन असांज को, उसको इन्होंने खरीद लिया सीआईए ने, और उन्होंने कहा कि जगह जगह पे इस घर के अंदर जो है आप वो बग्स लगा दो, और जो जो इनकी कॉन्वर्सेशन या जो जो टेक्स्ट आ रहा है इनके आपस में एक्सचेंज कर रहे हैं वो सारा हमें दो, अलेजली अलेजली द लॉयर्स कहते हैं वो। अच्छा जी, ये जो है इसमें लोग कौन कौन शामिल हैं, इसमें हैं रॉबर्ट बॉयल जो कि न्यूयॉर्क में अटॉर्नी हैं, इसके अलावा इनके अटॉर्नीज हैं मार्गरेट रेटनर, कुस्टलर, डेबरा ग्रेबेक, और जर्नलिस्ट हैं चार्ल्स ग्लास और जॉन गोइट्स। इन्होंने कहा है जी कि ये जो कुछ हमारे साथ इनकी कॉन्वर्सेशन होती थी सीआईए ने, ये जो कंपनी है अंडरकवर ग्लोबल, इसको कहा कि ये सारा कुछ हमें दो, और ये जो है दिस वायलेट्स द प्राइवेसी प्रोटेक्शंस ऑफ यूएस सिटीजन्स, तो एज अ रिजल्ट जो है इन प्रोसीडिंग्स को नल एंड वॉइड करना चाहिए, और इसकी एक्स्ट्राडिशन जो है वो तो बिल्कुल ही खत्म कर देनी चाहिए, वो विदड्रॉ कर लेनी चाहिए, और इन लोगों के ऊपर जो है सैंक्शंस लगाने की जरूरत है।
सही,
तो अब ये बहुत बड़ी खबर है जनाब। अगेन
नहीं, मगर ये कि ये देखना पड़ेगा कि इसको कहां आगे, कितना आगे तक ले जा सकते हैं।
हाँ, क्योंकि उन्होंने कहा ना कि ये जो यूएस के प्राइवेसी लॉज हैं उनको ये वायलेट इन्होंने किया है सीआईए ने और माइक पोम्पियो ने, तो अब जनाब देखेंगे कि ये कितना आगे जाएगा।
उनको सू कर रहे हैं, वो उनको सू कर रहे हैं।
यस, दैट्स राइट,
दोनों एक दूसरे को सू
कर रहे हैं। हाँ जी, हाँ जी, तो ये बहुत बड़ी, लेकिन आज बड़ा दलेर दलेराना उन्होंने फैसला किया जी, वरना सीआईए को आप कैसे हाथ लगाएंगे, और माइक पोम्पियो और ये बड़े पावरफुल बंदे हैं, हैं जी, तो बहरहाल जी उन्होंने किया, आप देखेंगे क्या होता है। बहरहाल वो भी न्यूयॉर्क के अंदर ही बेस्ड हैं, वो लॉयर्स भी, आई एम श्योर कि ये जिस तरह के ये जो नाम है, आई एम 100% श्योर कि ये सारे जो हैं ये ज्यूज हैं, तो ज्यू जो लॉ फर्म्स हैं न्यूयॉर्क के अंदर वो तो दे रॉक रियली, अमेजिंग लॉ फर्म्स हैं। तो ये सारी आज कहानी सुन के मुझे फिर से वो ड्रामा याद आ गया सूट्स, भाई आप जरूर देखें सूट्स, जरूर देखें, तो क्या ड्रामा है वो, और वो क्या जबरदस्त वो सीरीज है, तो वो क्या उसके अंदर वाकई जो न्यूयॉर्क के अंदर वो जो वॉल स्ट्रीट में जो बैठे हुए हैं ये लॉयर्स, ये किस तरह से चीजें एक्सप्लॉइट कर रहे हैं और कैसे लोगों को बचने के तरीके बता रहे हैं और क्या कुछ कर रहे हैं, माई गॉड, स्टनिंग एब्सोल्यूटली, दैट सीरीज यू मस्ट सी। अच्छा जनाब, सीएनएन की आज एक बहुत ही, एक और फिर आज खतरनाक स्टोरी है, बहुत ही खतरनाक ये स्टोरी है। आपको पता ही है कि थोड़े दिन पहले जो है नैन्सी पेलोसी जो है वो ताइवान गई थी, हमने आपको कल बताया था कि एक और हाई जो फॉर्मिंग जो डेलीगेशन है वो सेनेटर मार्क के अंडर वो वहां पे पहुंचा हुआ है, तो उसमें आज सीएनएन ने आज कोट किया है एयरफोर्स ग्लोबल स्ट्राइक कमांड जो है यूएसए की उसको, और कहा है कि आज यूएस जो एयरफोर्स है उसने टेस्ट किया है अनआर्म्ड न्यूक्लियर केपेबल लॉन्ग रेंज मिसल माइन्यूट मैन इल इंटरकॉन्टिनेंटल बिलिस्टिक मिसल, और वो कहते हैं जी कि ये इन्होंने लॉन्च किया है वेंडरबर्ग एयरफोर्स बेस से कैलिफोर्निया में, और इसने ट्रेवल किया है 4,200 मीटर्स नियर मार्शल आइलैंड्स। अच्छा जी, अब इसके ऊपर फिर से जो है वो आंखें खुल गई हैं, उन्होंने कहा अच्छा अब चाइना ने आपको थ्रेट किया है तो अब आपको भी चाइना को थ्रेटन करने के लिए
पावर दिखानी है ना एक दूसरे को, सब एक दूसरे को
रशिया पावर दिखानी है। अच्छा, यूएस एयरफोर्स जो है उसने इसको बड़ा जी अंडरप्ले किया, उसने कहा ये तो हमारी रूटीन की है, ये तो हम करते रहते हैं, ये तो हमने इससे पहले 300 दफा किया है। जब ये उन्होंने कहा तो वो जो एक्सपर्ट्स थे वहां पे बैठे हुए उन्होंने कहा अगर आपने 300 दफा किया है तो हमें तो नहीं पता चला, हम भी अमरीका में ही बैठे हुए थे, तो ये आपने जिस वक्त वो चाइना अपना शो ऑफ पावर कर रहा है तो आप भी अपना शो, कहते नहीं नहीं हम अपना प्रिपेयर्डनेस एंड अपना रेडीनेस शो कर रहे हैं कि हमारे पास जो है डरने की जरूरत नहीं है, हमारे पास भी बड़ा कुछ असला है।
सही,
बट वाई एट दिस जंक्चर, दैट्स वॉट पीपल एस्ट इन यूएस टूडे. तो ये सीएनएन की रिपोर्ट थी जिसमें कि वो पूछा उन्होंने कि जी ये आपने, कहते नहीं नहीं ये तो बड़ा दिनों से ये स्केड्यूल था, अगस्त 4 से था, तो फिर आपने क्यों नहीं किया भाई अगस्त 4 को? आपका किसी ने हाथ पकड़ा हुआ था, आपको रोका हुआ था, या आपका मिसाइल चल नहीं रहा था उस वक्त? क्या चक्कर था, आपने अब क्यों किया? तो बहरहाल जी ये अब खतरे की बात है, क्योंकि लोग कह रहे हैं कि ये क्या कर रहे हैं दोनों, ये कहीं फिर से वॉर की तरफ तो नहीं जाएंगे?
देखिए ना, यूएस ने साउथ कोरिया के साथ अपने ड्रिल्स शुरू कर दिए, वहां भी पावर दिखा रहे हैं, यहां भी पावर दिखा रहे हैं. चाइना ने अपनी ड्रिल्स शुरू कर दी दोबारा. आप व्हेन यू सेड दैट यू नो डेलीगेशन इज गोइंग टू ताइवान, तो वहां पर फिर उन्होंने ड्रिल शुरू कर दिया. रशिया एंड यूक्रेन में वॉर हो रही है, तो ये सारा एक दूसरे को अपनी मसल्स दिखा रहे हैं.
तो ये चक्कर है जी. आज जनाब अल जजीरा की भी एक इन्वेस्टिगेटिव रिपोर्ट है, और वो कह रहे थे जी कि बहुत अरसे से ये जो हुआ था गाजा की सिमिट्री में जो अटैक हुआ था, जिसके के अंदर जो हैं 5 पैलेस्टीनियन बच्चे मर गए थे, और वैसे तो ऑल टुगेदर वो जो सेवरल अटैक्स उसके बाद हुए उसमें 18 पैलेस्टीनियन बच्चे मरे. तो अल जजीरा ने कहा कि हम इसको प्रोब कर रहे थे बहुत अरसे से, और आज फिर हमने जब कुछ इजरायली डिफेंस ऑफिशियल से पूछा कि भाई आप सच बोलो, तो उन्होंने हैरोड्स न्यूज़पेपर को एक बयान देते हुए कहा कि यस इजरायली डिफेंस जो फोर्सेस थी वो इन्वॉल्व थी, उन्होंने वहां पे ये जो गाजा के अंदर जो अटैक सिमिट्री में किया था उसके अंदर वो बच्चे मरे थे. वो पहले जो बच्चे मरे थे 5, वो थे जमील नजम अल दीन, वो 4 साल उसकी उम्र थी, जमील इब्न नजम जो थे 13 साल के थे, मोहम्मद नजीब जो थे 17 ईयर्स, हमद नजीब 17 ईयर्स, नाजमी अबू कर्श 15 ईयर्स. तो ये जो अल फलूजा का सेमेट्री था वहां पे, ये जो रेफ्यूजी कैंप है इसके ऊपर. इसके अलावा इन्होंने 8 और लोगों को मारा जलबिया रेफ्यूजी कैंप के अंदर, और भी. तो आज अल जजीरा की इस रिपोर्ट ने सारा कुछ सामने ले आए, और उन्होंने कहा जी कि ऑल टुगेदर पिछले कुछ महीनों में इन्होंने 49 जो पैलेस्टीनियंस, खासतौर पर जो 3-day असॉल्ट इन्होंने की थी गाजा पे, उसमें मारे, उसमें 17 जो थे वो बच्चे थे. और वैसे तो इसराइल ने कहा कि ये तो हमारा बस वो जो जिहादी लीडर थे वहां पर उनको मारने के लिए हमने किया था, और प्री एम्प्टिव ऑपरेशन था. तो उन्होंने कहा जी आपके प्री एम्प्टिव ऑपरेशन में 17 या 18 के करीब बच्चे जो हैं वो उधर वेस्ट बैंक में उनकी डेथ्स हुई हैं. तो ये बहरहाल उन्होंने आज मान लिया है, और अल जजीरा ने जी आज ये सारी रिपोर्ट जो है ये छापी हुई थी. एंड वी आर थैंकफुल टू अल जजीरा. ये जो भी हमारे टीवी पे हम जो तस्वीरें भी दिखा रहे थे ये भी कर्टसी अल जजीरा है, उनकी उन्होंने ये तस्वीर आज छापी हुई थी. तो यू नो वी टुक दैट पिक्चर फ्रॉम देम. अच्छा जनाब, रॉयटर्स की आज एक और खबर है, और आज एक अफसोस का बड़ा वाकया जिसके के ऊपर काफी दुख का इजहार बहुत सारे जो एक्टिविस्ट हैं इंडिया में उन्होंने किया है. आपको पता ही है कि गुजरात के अंदर 2002 में एक ट्रेन थी जिसके के अंदर जो है जिसमें हिंदू कुछ पिलग्रिम्स जा रहे थे, और उसमें आग लग गई थी, और उसका इल्जाम जो है मुसलमानों पर दे दिया गया था, और कहा था कि उन्होंने जलाया. हालांकि जो इन्वेस्टिगेशन की गई थी उसमें पता चला था कि वो एक सिलेंडर था जिसमें कि वो खाना बनाने की कोशिश कर रही थी, और वो सिलेंडर फटा था, उसमें उसकी जो है डेथ्स थी लोगों की, और उसका जो सारा प्रोब किया था. लेकिन उसके बाद जो है गुजरात के अंदर, जबकि ये जो अभी करंट प्राइम मिनिस्टर इंडिया के मोदी जी ये प्राइम मिनिस्टर थे, तो इन्होंने इनके बारे में कहा जाता है कि एलिजली ही जस्ट यू नो कैप्ट अ ब्लाइंड आई, ये जो कुछ ह्यूमन राइट्स वायलेशंस और जो कुछ वहां पे वायलेंस और रेप और मर्डर हुआ था, तो उसके अंदर वो कुछ भी नहीं बोले थे एलिजली, और कुछ भी उन्होंने किया नहीं था. उसके ऊपर जो है एक प्रोब बिठाई गई थी, और उस प्रोब में ये कहा था उन्होंने कि ये जितने भी लोग हैं जो इसके अंदर इन्वॉल्व हैं उनको पकड़ा जाए. सीबीआई की एक कोर्ट जो थी, फिर उसने ये सारा इन्वेस्टिगेट करके 11 मेन जिन्होंने कि ये सारा वहां पे हंगामा शुरू किया था उनको कन्विक्ट किया था गैंग रेप में, जो कि इन्होंने मैसिवली मुसलमान औरतों का किया था, और मर्डर के अंदर ये जो गुजरात पोग्रोम हुआ था उसके अंदर, उसको आज उन 11 कन्विक्टेड मर्डरर्स और रेपिस्ट जो है उनको फ्री कर दिया गया है. तो उसके ऊपर जो है आज वहां पे बड़ा हंगामा मचा है. इसमें जो मेन एक्यूज्ड थे ये 11 लोग, इनके खिलाफ जो है एक खातून थी बिल्कीस बानो, उन्होंने एक पिटीशन दायर की थी जिसके के ऊपर ये, फिर मैंने जैसे आपको बताया कि सीबीआई की एक इन्वेस्टिगेशन बैठी थी और उसी की कोर्ट ने इनको सजा दी थी. उसने कहा था कि मेरी 3 साल की बच्ची को मेरी आंखों के सामने इन्होंने मार दिया था, और इन्होंने मुझे गैंग रेप किया था, और इसी तरह सैकड़ों ही मुसलमान औरतों को इन्होंने गैंग रेप उस जमाने में किया था. तो आज वो जो है वो आज सामने आई थी, और उसने कहा जी कि ये बड़ा ही अफसोस का वाकया है.
यू आर लिसनिंग टू WTOR 770 AM, यंगस्टाउन टोरंटो. ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो, ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब। लो जी तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 519-622-0660 या quicktrucklube.com। QTL, बिकॉज वी केयर।
यूके, स्विट्जरलैंड अते इटली तो बाद खालिस्तान रेफरेंडम दियां वोटां दा अगला पड़ा कैनेडा। कैनेडा विच खालिस्तान दियां वोटां दा पहला सेंटर ब्रैम्पटन विच लगेगा। ब्रैम्पटन विच खालिस्तान दियां वोटां 18 सितंबर दिन एतवार नूं गौर रोड ते स्थित गौर मैडोज कम्युनिटी सेंटर विच पैणगियां। होर जानकारी लई संपर्क करो 437-423-2669 जां 437-423-2668।
कैनेडियन स्पोर्ट्स एंड रिक्रिएशन मार्केटिंग की जानिब से पेशे खिदमत है फंटास्टिक फैमिली फन फेस्टिवल, एक बार फिर आ रहा है आपके शहर ब्रैम्पटन में, और साथ ला रहा है तरह तरह के चटखारेदार खाने, बच्चों के खेल, झूले, मुकाबले, लाइव शोज, ओपन एयर बाजार, शायकीन क्रिकेट के लिए अजीमुशान क्रिकेट टूर्नामेंट और बहुत कुछ। जबरदस्त तफरी और दाखिला बिल्कुल मुफ्त ऑन अगस्त 26, 27 एंड 28 एट CAA सेंटर ब्रैम्पटन। मजीद मालूमात और फ्री रजिस्ट्रेशन के लिए विजिट करें fantasticfest.com।
द मोस्ट ग्लोरियस, द मोस्ट एक्साइटिंग, द मोस्ट स्टार स्टडेड इवनिंग इज रिटर्निंग फॉर इट्स 8th एडिशन। हम अवार्ड वंस अगेन इन कनाडा ऑन 24 सितंबर 2022, फर्स्ट ओंटारियो सेंटर। To book your tickets, log on to www.ticketmaster.ca. For Canadian sponsorships, please call 905-849-5551 or log on to humawards.ca.
Taza Milton Halal Food Festival,
August 21st, Sunday from 12 p.m. to 10 p.m.
Free entry, free parking, musical show with the Fakhir, live performance. आइए 75th सेलिब्रेशन ऑफ पाकिस्तान इंडिपेंडेंस मिल के मनाते हैं। मिल्टन कम्युनिटी स्पोर्ट्स पार्क, 805 सेंटर मारिया बुलेवार्ड इन मिल्टन। फॉर स्पॉन्सरशिप एंड स्टॉल बुकिंग कॉल आमिर शमसी 416-627-861।
जी
अच्छा जी, द प्रिंट की आज एक स्टोरी है, दिस इज रिटन बाय नीलम पांडे। और नीलम पांडे जी की जो स्टोरी है, जो कल 15 अगस्त था, उसमें जो मोदी जी की स्पीच थी उसके ऊपर बेस्ड है, क्योंकि मोदी जी ने कल अपनी स्पीच में ये जो लाल किले से उन्होंने की, उसमें इन्होंने कहा कि हिंदुस्तान के जो दो मसाइल हैं उसमें से एक है परिवारवाद और भाई भतीजावारवाद। तो ये है, तो उसके ऊपर आज इन्होंने लिखा है। उन्होंने कहा जी कि मोदी जी ने कहा कि हमारे मुल्क में जो डायनेस्टिक पॉलिटिक्स चल रही है और जो नेपोटिज्म शो किया जा रहा है वो वन ऑफ द टू मेजर चैलेंजेस है। तो मैं ये बताना चाहती हूं कि ये तो इनकी अपनी पार्टी ही में चल रहा है, क्योंकि जिस वक्त ये इनकी स्पीच आई मोदी जी की, उसके फौरन बाद सारा जो इंडिया का ट्विटर था वो पागल हुआ हुआ था, और सबसे ज्यादा उसमें तस्वीर जो है इनके जो होम मिनिस्टर अमित शाह हैं उनके बेटे जय शाह की तस्वीरें आ रही थीं, और उसमें लोग पूछ रहे थे कि जय शाह जो कि सिर्फ अमित शाह साहब के बेटे हैं, उनकी ऐसी कौन सी क्वालिफिकेशंस हैं कि उनको बीसीसीआई का सेक्रेटरी लगाया गया है। इसके अलावा जो बाकी चीज आज इन्होंने नरेट की है अपने आर्टिकल के अंदर नीलम पांडे ने, उन्होंने कहा ये मोदी जी और बीजेपी जो हैं ये कैसे किसी और को डायनेस्टिक पॉलिटिक्स के ताने दे सकते हैं, जबकि इनकी अपनी खुद की पार्टी जो है डायनेस्टिक जो पॉलिटिशियंस हैं उनसे भरी हुई है। और उनकी उन्होंने आज पूरी डिटेल दी है। उन्होंने कहा जी कि यहां पे एक्स हरियाणा के जो कांग्रेस लीडर थे कुलदीप बिश्नोई और उनके बेटे एक्स चीफ मिनिस्टर भजन लाल, उनकी बेगम जो हैं रेणुका बिश्नोई, इन सब ने तो अभी इस महीने में ही बीजेपी को ज्वाइन किया है। اچھا جی, تو یہ سارے رشتے دار ہیں ظاہر ہے, انہوں نے ان کا کہنے کا مطلب یہ تھا. راجناتھ سنگھ جی جو کہ ڈیفنس منسٹر ہیں, ان کے بیٹے جو ہیں جو کہ نوئیڈا سے ایم ایل اے ہیں, وہ بی جے پی کے یو پی یونٹ کے وائس پریزیڈنٹ ہیں جی. جو فارمر راجستھان کی چیف منسٹر تھیں وسندھرا راجے, ان کے بیٹے دیوج سنگھ جو ہیں وہ بی جے پی کے ایم پی ہیں. اس کے علاوہ کرناٹکا کے جو چیف منسٹر ہیں بسوا راج بھومی اور پنجاب کے لیڈر سنیل گواسکر, اور یہ جو ایکس سٹیٹ منسٹرز ہیں آر پی این سنگھ اور دوسرے بھاسکرنز فادر ایس آر سومی, یہ سارے جو چیف منسٹر بھی تھے کرناٹکا کے اندر, اور یہ سارے یہ بھی کب سے ان کے باپ دادے بھی پولیٹکس میں تھے. آر پی سنگھ جو ہیں انہوں نے تو ابھی جنوری میں ہی جوائن کیا ہے, جو جنہوں نے کہ 1980 اور 89 کے بیچ میں بھی جو تھے کیبنٹ پوزیشنز میں وہ بیٹھے ہوئے تھے, اور یہ تو خاص طور پہ جو آر پی این سنگھ ہیں یہ تو سنت واڑ جو رائل فیملی ہے انڈیا کی اس سے یہ بلانگ کرتے ہیں, تو یہ ادھر سے ہیں. اور ان کے جو والد صاحب تھے کمر چڈرا پرتاب نارائن سنگھ, وہ پڈورا کے جو لوک سبھا کی جو کانسٹیٹوئنسی تھی وہاں سے ایم پی تھے. پھر انہوں نے کہا جی کہ اور انہوں نے تو اندرا گاندھی کی جو منسٹری تھی اس کے اندر بھی, کیبنٹ جو تھی اس کے اندر بھی کیا تھا. اس کے علاوہ جو اور پولیٹیکل فیملی کے ممبرز ہیں جیسے کہ پیوش گوئل ہیں, دھرمندرا پردھان ہیں, انوراگ ٹھاکر ہیں, کرن رجیجو ہیں, جیوتندرا شنڈے ہیں, یہ سارے بندے جو ہیں یہ تو اسی خاندانوں سے ہیں جو پولیٹکس میں ہیں اور کب سے ہیں جنہوں نے کہ بی جے پی کو جوائن کیا ہے. انہوں نے کہا جی کہ یہاں تک آپ کو پتا ہے کہ ویسٹ بنگال میں وہ ہماری دیدی بیٹھی ہوئی ہے ممتا بینرجی, اس کو ہرانے کے لیے ان کا جو کلوزسٹ جو ایڈ تھا سویندرا ادھیکاری اس کو لے لیا جی انہوں نے کہ ہم ویسٹ بنگال میں اس کو جو ہے ٹف دیدی کو فائٹ دیں گے. لیکن بہرحال دیدی جیت گئی ویسٹ بنگال سے اور یہ آگے. اچھا جی, اس کے بعد یہ کہتے ہیں جی کہ یہ جو مہاراشٹرا کے پہلے چیف منسٹر تھے اور اس وقت جو ڈیپٹی چیف منسٹر ہیں یہ دیویندرا فڈنویس, ان کے جو والد صاحب تھے گرند پردھان فڈنویس وہ مہاراشٹرا لیجسلیٹو اسمبلی کے ممبر تھے, ان کی جو آنٹی ہیں شوبھا فڈنویس وہ سٹیٹ منسٹر تھیں, اور اب یہ بھی آگے ہیں. تو یہ مس پانڈے جو تو مس پانڈے کا کوشچن یہ ہے کہ آپ نے تو کہا ہے کہ یہ ڈائنیسٹک پالیسی جو پالیٹکس ہے ہندوستان کے لیے بڑا زہر ہے, تو آپ کی تو اپنی جو پولیٹیکل پارٹی ہے اس میں ساری ڈائنیسٹیز ہی بیٹھی ہیں, رائل فیملی کے بندے بیٹھے ہیں, اولڈ پولیٹیشنز کے بچے بیٹھے ہوئے ہیں, تو مطلب یہ آپ اعتراض کانگریس پہ کر رہے ہیں یا اپنی پارٹی پہ کر رہے ہیں, کس پہ کر رہے ہیں؟ پاکستان کے اندر جی آج بہت سارے یو ٹرنز ہوئے, ویسے تو بےچارے عمران خان صاحب کو کہتے تھے یو ٹرن خان, لیکن آج بہت سارے یو ٹرنز ہوئے پاکستان میں. پاکستان میں یو ٹرن یہ ہوا جی کہ نواز شریف صاحب خود بقلم خود اور جو آصف علی زرداری صاحب ہیں وہ بھی بقلم خود, جو کہ پی ڈی ایم کا حصہ ہیں جن کے پرائم منسٹر شہباز شریف صاحب ہیں, یہ دونوں آج شہباز شریف کے خلاف ہو گئے. اس لیے اس کی وجہ یہ, اور اس میں بےچارا جو مسکین فائنانس منسٹر مفتی اسماعیل جس کو کچھ پتا چتا ہے نہیں بےچارے کو فائنانس کا, اس کو انہوں نے پھنسا دیا. انہوں نے کہا جی یہ جو ریسنٹلی ابھی 6.72 روپیز پر لیٹر آئل کی قیمت زیادہ کی ہے, حالانکہ انٹرنیشنل مارکیٹ کے اندر اب پیٹرول کی پرائز نیچے آئی ہے, ہمارا اس کے ساتھ کچھ لینا دینا نہیں ہے. زرداری صاحب نے کہا جی کہ ہاں ہم پی ڈی ایم کے اندر بیٹھے ہیں اور ہم گورنمنٹ کو سپورٹ کرتے ہیں, لیکن اس طرح کے ڈیسیجنز ہمارے ساتھ کنسلٹیشن پہ لینے چاہیے. ایک بندے نے اعتراض کرتے ہوئے مریم نواز صاحبہ کو ٹویٹر پہ پوچھا کہ محترمہ میاں صاحب جو ہیں وہ کیا کہہ رہے ہیں شہباز شریف صاحب کو, آلریڈی لوگوں کو کتنا برڈن کیا ہوا ہے. تو مریم بی بی نے اپنے والد صاحب کو ڈیفینڈ کرتے ہوئے ٹویٹر پہ اس کا جواب دیا کہ میاں صاحب اس کے بہت خلاف ہیں, وہ بالکل خوش نہیں تھے, انہوں نے گورنمنٹ کو کہا آپ ایسا نہیں کر سکتے, لیکن گورنمنٹ نے کہا ہم نے ایسا کرنا ہے, تو پھر انہوں نے کہا جی پلیز گو اہیڈ, لیکن نواز شریف صاحب کا اس ڈیسیجن سے کچھ لینا دینا نہیں ہے. اور وہ جب اس میٹنگ میں بیٹھے تھے, کیونکہ میٹنگز تو ساری لندن میں ہو رہی ہیں نا آج کل, تو کیونکہ عوام کے پیسے پہ یہ عیش کر سکتے ہیں یہ ہمارے پولیٹیشنز, تو وہ سارے ادھر بیٹھے ہوتے ہیں, تو انہوں نے کہا جی تو وہ اتنے غصے میں آگے نواز شریف صاحب کہ وہ اس میٹنگ سے اٹھ کے چلے گئے, ان کو عوام سے اتنا پیار ہے. ٹھیک ہے جی, تو یہ ہوا. تو اس کے اندر جو مفتی اسماعیل صاحب ہیں انہوں نے کہا ہاں جی میں بڑا سافٹ ٹارگٹ ہوں, تو اس لیے اب ساروں کی جو گنز ہیں ان کا اشارہ میری طرف ہوئے گا, یہ گورنمنٹ کے ڈیسیجنز ہوتے ہیں, گورنمنٹ جیسے ہمیں گائیڈ کرتی ہے ہم ویسے چلتے ہیں, تو پائن پھر تسی جڑے ہو فائنانس منسٹر کیوں بڑے بیٹھے ہو, پھر تسی رہن دیو پھر نہ کرو فائنانس منسٹری. بہرحال جی یہ آج ہوا وہاں پہ. اینڈ جناب آج ایک بہت ہی بہت ہی بہت ہی امپورٹنٹ رپورٹ ہم آپ کے ساتھ, اسپیشل رپورٹ جو ہم آپ کے ساتھ اب کرتے ہیں, ناٹ ریلی ونس ان اے وائل, کبھی کبھی کر لیتے ہیں ہم, تو اس میں آج ایک آپ کے ساتھ رپورٹ کریں گے ہو ول بی دا نیکسٹ چیف آف سٹاف آرمی سٹاف ان پاکستان, اس کے اوپر, اس کے لیے آپ جو ہے سٹے ٹیونڈ, وہ ہم تھوڑی دیر میں کریں گے. ساہیوال کی جو ڈسٹرکٹ ایڈمنسٹریشن ہے جی, اس نے کوئی 20 ریلیف کیمپس جو ہیں وہ راوی ریور کے پاس جو ہیں وہ لگائے ہیں, اور انہوں نے کہا ہے جی کہ اس لیے کیونکہ انڈیا جو ہے اس نے تقریباً 170,000 کیوسک واٹر جو ہے وہ اج براج کے تھرو جو ہے راوی کے اندر چھوڑا ہے, جس کی وجہ سے ساہیوال اور چیچا وطنی کے اندر اگست 18 کے بعد سیلاب آ سکتے ہیں. اور ساہیوال کے جو کمشنر ہیں سلوٹ سعید صاحب, انہوں نے کہا ہے جی کہ 50 ولیجز جو ہیں دے آر ایٹ اے رسک آف فلڈنگ, تو کیونکہ یہ ہندوستان کی طرف سے چھوڑا گیا ہے پانی, اور اس کی اطلاع جو ہے فلڈ فور کاسٹنگ ڈویژن آف پاکستان میٹرولوجیکل ڈپارٹمنٹ نے بھی دی ہے. انفارچونیٹلی کراچی باؤنڈ ایک پیسنجر بس تھی, وہ جا رہی تھی اور اس کا ٹکر ہو گیا آئل ٹینکر کے ساتھ, اور اس میں لگ گئی دونوں کے اندر آگ. اور یہ ٹینکر جو تھا ملتان سکھر موٹر وے پہ تھا جب اس کی یہ ہوئی, اس کی وجہ جو ہے بتائی جاتی ہے کہ یہ جو بس تھی یہ بے تحاشا سپیڈنگ کر رہی تھی اور آؤٹ آف کنٹرول ہو گئی اور آئل ٹینکر سے جا کے لگی وہاں پہ ہائی وے کے اوپر, جس کے اندر 20 لوگوں کی ڈیتھ ہو گئی ہے, 6 لوگ جو ہیں وہ سیویئرلی انجرڈ ہیں. تو یہاں پہ جس وقت ٹریفک پولیس کو پتا چلا تو وہ یہاں پہ پہنچے, موٹر وے پولیس بھی پہنچی اور ریسکیو 1122 ٹیم بھی پہنچی, آگ وگ بجھا دی ہے, لیکن ظاہر ہے کہ مالی نقصان اور جانی نقصان اس سے بھی بڑا جو ہے وہ بہت زیادہ ہے. ایک ہم آج مائنر خبر دیں گے آپ کو انٹرٹینمنٹ کی, کیونکہ انٹرٹینمنٹ کی یہ خبر اس خبر سے بڑی نہیں ہے جو اس کے بعد ہم آپ کو دیں گے. سیف علی خان صاحب اور ڈیوڈ دھون جو ہیں, سیف علی خان انڈین ایکٹر ہیں اور ڈیوڈ دھون جو ہیں وہ انڈین فلم میکر ہیں, ان کے جو ہیں آج جو برتھ ڈیز ہیں, تو وہ آج دونوں اپنی برتھ ڈیز آپ کو پتا ہے سیلیبریٹ کر رہے ہیں. ہندوستان میں ان کو بڑے سارے مبارکباد کے میسیجز آئے ہیں, انہوں نے بہت سارے کام بھی اکٹھے کیے ہیں, تو یہ ان کی برتھ ڈے ہے, ہم بھی ان کو جی ہیپی برتھ ڈے کہتے ہیں. لیکن جو سب سے بڑی آج کی خبر ہے وہ ہے ہمارے قوالی میسٹرو نصرت فتح علی خان صاحب, ان کی ڈیتھ کو جو ہے 25 ایئرز ہو گئے ہیں, ہی ڈائڈ ایٹ دا رائپ ایج آف 48 اونلی. آج بھی ان کو اور ان کے میوزک کو جو ہے وہ یاد کیا جاتا ہے, اور اس سلسلے میں ان کو بہت سارے لوگوں نے آج جو ہیں وہ ٹریبیوٹس دیے ہیں. آپ کو پتا ہی ہے کہ یہ فیصل آباد میں 1948 میں پیدا ہوئے تھے, بڑے ویل نون قوالی سنگرز میں, اور انہوں نے پرفارم کرنا شروع کیا تھا 1960 سے, اور بہت سارے ان کو اوارڈز ملے تھے, انکلوڈنگ پاکستان کا پرائڈ آف پرفارمنس ان 1987, اور بہت سارے انہوں نے میوزک کے اندر نئے سٹائلز انٹروڈیوس کیے تھے. جاوید اختر صاحب, اے آر رحمان جو ہیں ان کے ساتھ انہوں نے گانے گائے تھے. 1996 میں ان کی جو غزل تھی جاوید اختر صاحب نے جو لکھی تھی آفرین آفرین, وہ بڑی ہی مشہور ہوئی تھی آپ کو پتا ہی ہے. لیکن ان کو شہرت تو ملی, آرٹس اینڈ ڈانس فیسٹیول ایک ہوا تھا وچ واز کو فاؤنڈیڈ بائی برٹش سنگر سانگ رائٹر پیٹر گیبریل سے, تو وہ جو وہاں پہ کانسرٹ میں انہوں نے پارٹیسپیٹ کیا تھا اس کا لائیو البم 2019 میں جو آیا تھا وہ پیٹر گیبریل نے گیبریلز ریئل ورلڈ ریکارڈ سے ریلیز کیا تھا, جس کے بعد جو ہے نصرت فتح علی خان صاحب بے تحاشا پاپولر ہو گئے تھے. 1990 میں ریئل ورلڈ ریکارڈز نے یہ کرنے کے بعد دوسرا ایک, پہلا ان کا جو تھا مست مست جو البم تھا وہ, اور پھر اس کے بعد سیکنڈ البم جو تھا وہ انہوں نے نائٹ سانگ کے طور پہ ریلیز کیا تھا, جس کے اوپر ان کو گرامی نامینیشن بھی بیسٹ ورلڈ میوزک البم کی ملی تھی. تو کینیڈین گٹارسٹ کمپوزر مائیکل بروک کے ساتھ مل کے یہ کیا تھا جناب انہوں نے. تو اس کے بعد جو ہیں بروک جو ہیں وہ کہتی ہیں کہ 20th سینچری کے بیسٹ سنگرز میں سے ایک جو ہیں وہ نصرت فتح علی خان ہیں, اور میری تو جو ٹاپ 10 میوزیشنز کی لسٹ ہے اس کے اندر جو ہیں ایک نصرت فتح علی خان آج بھی ہیں. وہ کہتے ہیں جی کہ یہ میجک جو انہوں نے کریٹ کیا یہ بہت کم لوگ کر سکتے ہیں, اور نیشنل پبلک ریڈیو جو تھا اس نے کہا تھا کہ 50 گریٹسٹ وائسز آف دا ورلڈ جو ہیں ان میں ایک نام جو ہے نصرت فتح علی خان صاحب کا بھی ہے, اور انہوں نے بہت ساری ویسٹرن فلموں کے لیے میوزک ٹریکس بھی دیے تھے, جیسے کہ مارٹن سورسز کے ساتھ جو لاسٹ ٹیمپٹیشن آف کرائسٹ تھا اس کے اندر جو پیٹر گیبریل نے جو کمپوزیشن بنائی تھی اس پہ میوزک دیا تھا انہوں نے, اور اس کے بعد ڈیڈ مین واکنگ جو تھی وتھ پرل جیم سنگر ایڈی ویڈر ان کے ساتھ انہوں نے میوزک دیا تھا. تو آج لوگ جو ہیں ان کو نصرت فتح علی خان صاحب کو بہت یاد کر رہے ہیں. ٹھیک ہے جی. اور جناب انڈیا پاکستان کے بیچ میں جو T20 ایشیا کپ ہونے والا ہے 28 اگست کو, اس کے ٹکٹس جو ہیں جناب منٹوں سکنٹوں میں جو ہیں وہ بک چکے ہیں, یس سولڈ آؤٹ ہو چکے ہیں. तकरीबन 0.75 मिलियन पीपल लॉग्ड इनटू प्लैटिनम लिस्ट, जो कि यूएई की सबसे मशहूर लिस्ट है टिकट्स बेचने के लिए, उसके अंदर ट्रैफिक इतनी ज्यादा थी कि यह पोर्टल क्रैश हो गया और इन पर्सन जो सेल्स थी, लोग सुबह से ही लाइनें लगा के खड़े हुए थे और वो भी जो सेल है मिनटों सेकंडों में खत्म हो गई। और ये जो अब इन दोनों के बीच में क्लैश होएगा दुबई इंटरनेशनल स्टेडियम में होएगा, जैसे कि हमने कहा अगस्त 28 को।
तो अगर आपने टिकट वहां टिकट नहीं मिली आपको तो आप 770 AM पे आइएगा, यहाँ पर भी आपको टिकट ऑलमोस्ट अभी
फ्री दे देंगे हम हम आपको फ्री दे देंगे। और जनाब आज पाकिस्तान और नेदरलैंड्स के बीच में फर्स्ट ओडी आया था और आपको पता ही है कि ये सीरीज बड़ी डू एंड डाई है पाकिस्तान के लिए। पाकिस्तान ने नेदरलैंड्स को 16 रन से जो है वो बीट किया है। पाकिस्तान ने जो इसके साथ ही 10 पॉइंट्स ले लिए हैं और अपना केस 2020-23 आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लीग टेबल के लिए अपना केस स्ट्रांग कर लिया है। अभी दो और ओडीआईज हैं जो उनके साथ खेलने हैं, तो हम दुआ करते हैं कि पाकिस्तान और नेदरलैंड्स के ये जो मैचेस हैं ऐसे ही चलें। कैसे चलें? यानी पाकिस्तान जीते। अच्छा ठीक है। एंड एब्सोल्युटली अवर लास्ट न्यूज जी, क्रिकेट ऑस्ट्रेलिया ने आज अनाउंस किया है कि जो ब्रिस्बेन में ओलंपिक्स होंगे 2032 में, उसमें वो बहुत ज्यादा कोशिश कर रहे हैं अंडर देयर एम्बिशियस प्लान वेयर गेम ग्रोज में, कि उसके अंदर क्रिकेट को शामिल किया जाए। उन्होंने ऑलरेडी बच्चे जो हैं पांच से 12 ईयर्स के बीच में जो बच्चे हैं उनको कहा है कि जी आपने जो है वो हिस्सा लेना है और आपने अपने आप को क्रिकेट सिखानी है। इसके अंदर 210,000 जो हैं वो बच्चे लड़के हैं, फॉर द नेक्स्ट 5 ईयर्स वो उसमें करेंगे ट्रेनिंग, और इसमें लड़कियां जो हैं 60,000 हैं जो ट्रेनिंग करेंगी। वो कहते हैं कि ये फॉर द फर्स्ट टाइम ऐसा कर रहा है और क्रिकेट ऑस्ट्रेलिया आफ्टर 1900s, और अगर ये अचीव ना कर सके 2028 में जो समर गेम्स हो रही हैं लॉस एंजलिस में, तो फिर ये कोशिश करेंगे अपना 2032 में एटलीस्ट जो है क्रिकेट को शामिल किया जाए। तो अब आईसीसी अपना केस जो है वो ऑर्गेनाइजर्स जो हैं ओलंपिक ऑर्गेनाइजर्स जो हैं उनके सामने पेश करेंगे। स्टे ट्यून्ड, इस ब्रेक के बाद हम आएंगे और स्पेशल रिपोर्ट बताएंगे हु विल बी द नेक्स्ट चीफ ऑफ आर्मी स्टाफ इन पाकिस्तान।
क्या आप एक कार एक्सीडेंट में इन्वॉल्व हैं और आपको बेहतरीन लॉयर की तलाश है? हेमोफार प्रेजेंस की आपके लिए एक जाना पहचाना लॉयर है और मैं आपकी अपनी अंजुम कुरैशी आपके मसलों को उन तक पहुंचाती हूं। हमारी कंसल्टेंसी बिल्कुल फ्री है। कार एक्सीडेंट में आपका मशवरा लेना आपका कानूनी हक है। आप हमें कॉल कर सकते हैं 416-570-0157। जी हाँ, 416-570-0157।
हाँ जी भाई, वो आपने लतीफा एक सुना होगा, लतीफा तो नहीं है, रीडर्स डाइजेस्ट में कभी कभी बड़ी वो स्मार्ट चीजें वो ऐसे डालते हैं ना, तो रीडर्स डाइजेस्ट में वो जो उनका लाफ्टर इज द बेस्ट मेडिसिन वाला सेक्शन होता है ना, उसमें एक दफा एक लतीफा आया था बड़ा बहुत पहले, पता नहीं कोई आज से 20-25 साल पहले, वो मुझे आज याद आया था। वो उसमें वो जो जोक है वो उसमें पूछ रहे हैं कि ये जो स्केयर क्रोज नहीं खड़े होते, वो जो खड़े किए होते हैं उसमें खेतों के अंदर फार्म्स में खड़े किए होते हैं, तो वो कहते हैं कि ये जो स्केयर क्रो है ये इसको कौन सा अवार्ड दिया जाता है ना, ये तो स्केयर क्रो है तो इसको कौन सा है? कहते हैं कि उसको अवार्ड तो देते हैं और उसको मिलता भी है अवार्ड इसलिए कि ही इज आउटस्टैंडिंग इन हिज फील्ड। तो हमारे जो मिलिट्री का जो अदारा है वैसे तो बड़ा आउटस्टैंडिंग है, लेकिन उसमें कभी कभी हम जो है कुछ देखते हैं कुछ, मतलब इट्स पार्ट ऑफ सोसाइटी, ठीक है, हमारी जैसी हमारी सोसाइटी है वैसे उसमें भी है। अच्छा जी, अब आपको पता ही है कि जनरल कमर बाजवा साहब जो हैं उनकी तो अब टर्म पूरी हो रही है, उनको और ऑलरेडी दो दफा मिल चुकी है सेकंड टर्म, यू नो आपको वो पता ही है, वो 61 ईयर्स हैं, वैसे इज वेरी यंग स्टिल और वो सोच सकते हैं, लोग इस पर बात अभी कर रहे हैं पाकिस्तान में कि क्या वो तीसरी बार बन सकते हैं। एक दफा उनका टर्म खत्म हो गया था और फिर इमरान खान साहब ने उनको दूसरी दफा उनको एक्सटेंशन दे दी थी ये बोल के कि जी ये स्टेबलाइज रखेंगे चीजों को मुल्क के अंदर तो इनको देना चाहिए, लेकिन अब ही इज जस्ट 761 तो क्या उनको तीसरी बार मिल सकती है कि नहीं। सोर्सेज ने बताया है हमें 770 को कि शायद अब वो एक्सटेंशन नहीं लेंगे और नवंबर में ही विल एक्चुअली स्टेप डाउन अगेन, वी आर नॉट श्योर, सोर्सेज ने हमें बताया, हो सकता है वो एम्बिशियस हो जाए और बोले नहीं जी अभी तो मैं चलूंगा। तो बहरहाल जी, एक लाइन हमारे पास आई है कि कौन सा नेक्स्ट जनरल जो है वो अब जो है चीफ ऑफ आर्मी स्टाफ पाकिस्तान में हो सकता है, और ये बहुत ज्यादा क्रूशल जिस हालात में इस वक्त पाकिस्तान है ये डिसीजन होएगा, और वन बैड डिसीजन विल मेक और ब्रेक द होल थिंग। तो इसमें आज हम आपको डिटेल्स बताते हैं, ठीक है जी। अच्छा, हमारा जो कॉन्स्टिट्यूशन है उसका आर्टिकल 243(3) कहता है कि प्रेसिडेंट जो है मुल्क का वो अपॉइंट करता है जो सर्विसेज चीफ्स हैं ऑन प्राइम मिनिस्टर्स रिकमेंडेशन। तो होता क्या है कि मिलिट्री वाले चार पांच नाम जो हैं वो भेजते हैं प्राइम मिनिस्टर को, प्राइम मिनिस्टर उनमें से एक नाम चूज करते हैं और वो देते हैं प्रेसिडेंट को और उनको फिर अनाउंस किया जाता है। अच्छा, ये जो सिलसिला था ये ऐसे اتنا زیادہ چلتا نہیں تھا آپ کو پتہ ہی ہے. اور یہ جو ملٹری کے ساتھ بیسیکلی عمران خان صاحب کی فائٹ تھی وہ جنرل فیض حمید کے اوپر ہی ہوئی تھی کہ وہ چاہتے تھے کہ ابھی ان کے ساتھ کنٹینیو کیا جائے چیزوں کو, تو ان کو کنٹینیو نہیں کرنے دیا گیا. تو بہرحال وہ چیزیں خراب ہوئیں اور اب جو ہے یہ ہو رہا ہے کہ جی نیکسٹ اب جو ہے کون بنے گا. اچھا اس میں سب سے پہلا جو نام ہے لیوٹیننٹ جنرل آصم منیر کا ہے. آصم منیر صاحب جو ہیں جنرل لیوٹیننٹ جنرل آصم منیر سینئر موسٹ ہیں ان سب میں سے, اور سیکنڈ سٹار ٹو سٹار جو ہیں ٹو سٹار جنرل ہیں, جو کہ ان کو بنایا گیا تھا سپٹمبر 2018 میں. اور ان کا ایز اے ریزلٹ جو ہے انہوں نے اپنا جو تھا وہ عہدہ جو تھا دو مہینے دیر سے انہوں نے لیا تھا, اور ان کا جو فور ایئر ٹینیور ہے یہ بھی تقریباً اسی وقت ختم ہو رہا ہے جب جنرل باجوا کا ختم ہو رہا ہے, جیسے کہ نومبر 22, لیکن اس سے پہلے یہ ہو سکتا ہے کہ جنرل باجوا جو ہیں یہ ڈیسائیڈ کریں اور ان کو جو ہے کچھ ٹیکنیکلٹیز جو اگر انوالو اس میں نہ کرتے ہوئے ان کو یہ اگر جو ہے پروموٹ کرنا چاہیں تو وہ کر سکتے ہیں. بٹ ایٹ دا مومنٹ تو ان کو کہا جا رہا ہے کہ ہی ریمینز اے پروورویل ڈارک ہارس, تو ان کے کچھ اتنے چانسز نہیں نظر آ رہے ہیں. تو بہرحال یہ ریس میں اس وقت تک ابھی ضرور ہیں, لیکن نومبر 27 کو اگر ان کا ٹینیور ختم ہوتا ہے تو پھر ان کو نہیں کیا جائے گا. A very favorite, جو کہ سو کالڈ فیورٹ جو کہ کہا جا رہا ہے, ون آف دا فیورٹ جو ہے لیوٹیننٹ جنرل ساحر شمشاد مرزا ہیں, جن کے بارے میں بھی نیوز آئی تھی کہ شاید ان کی شاید الیجلی ملاقاتیں جو ہیں وہ چل بھی رہی ہیں کچھ سینئر پی ایم ایل این مینجمنٹ کے ساتھ. بہرحال ہمیں پتا نہیں ہے, پتا چلے گا آہستہ آہستہ. سندھ ریجیمنٹ کو یہ بلانگ کرتے ہیں اور اسی یونٹ میں سے ہیں جس میں سے کہ جنرل ندیم رضا تھے. بڑا ہی ان کا امپریسو کریئر ہے اور ڈی جی آپریشنز ان کو لگایا گیا تھا دو سال میں پہلے, جس وقت جنرل راحیل شریف جو تھے چیف آف آرمی اسٹاف تھے اور ان کی کور ٹیم کے یہ بندے تھے, اور انہوں نے بہت سارے آپریشنز کیے تھے ٹی ٹی پی اور ملٹنٹس کے اگینسٹ نارتھ وزیرستان میں بڑے ہی سکسیسفلی. اس کے علاوہ جو کوڈی لیٹرل کوآرڈینیشن گروپ بنا تھا انٹرا افغان ٹاکس کے لیے, اس کا بڑا مین حصہ تھے جو کہ انہوں نے چلائے تھے پاکستان چائنا افغانستان اور یو ایس اے کے بیچ میں. سرتاج عزیز کی جو ٹیم تھی اس کے یہ ممبر تھے. اور بہت سارے جو ریفارمز اس وقت آپ نے دیکھے جو کہ گلگت بلتستان میں عمران خان صاحب لا سکے ہیں وہ بھی ساحر شمشاد مرزا صاحب جو ہیں ان کی وجہ سے آئے. تو ہی از اے ویری ویری اسٹرانگ کنٹیسٹنٹ ان دا ریس. تیسرا آدمی جو کہ جس کو کہ ملٹری لیڈرشپ ابھی اتنا زیادہ پسند نہیں کر رہی ہے اور موسٹ آف دا کرٹکس جو ہیں ملٹری کرٹکس جو ہیں وہ کہتے ہیں کہ اس آدمی کو, حالانکہ یہ بہت اچھا اور کمپیٹنٹ آدمی ہے اور ملک کے لیے بھی اچھا ہے, جس کو سائڈ لائن الیجڈلی کیا جا سکتا ہے, وہ ہے لیوٹیننٹ جنرل اظہر عباس. بہت آؤٹ اسٹینڈنگ ہیں اور آؤٹ اسٹینڈنگ اس لیے بھی ہیں کہ جو انڈین افیئرز ہیں ان کے اوپر ان کی بڑی گراسپ ہے, اور جتنا بھی کرنٹ براس ہے ملٹری کا اس سے سب سے زیادہ ان کے اندر سمجھ ہے کہ انڈین جو لیڈرشپ ہے اس کے ساتھ کیسے آپ نپٹ سکتے ہیں. انہوں نے جو ہیں انٹیلیجنس ڈائریکٹوریٹس جو ہیں ان کے اندر جی ایچ کیو میں بڑا کلوزلی کام کیا ہوا ہے, اور پنڈی بیسڈ ویسے تو ایک ادارہ ہے ان کا جس کا کہ جو کہ کشمیر کے اوپر کام کرتا ہے, کشمیر سینٹرک ہے جس کو کہتے ہیں ایکس کاپس. تو ایکس کاپس کے اوپر جو ہے ان کا بڑا کام ہے, اور یہ جو ہے ان کا بڑا ٹرسٹ تھا ویسے تو جنرل باجوا کا ان کے اوپر, لیکن اب کہہ رہے ہیں کہ شاید نہیں ہے. اور بڑی آؤٹ اسٹینڈنگ ان کی جو ہے اچیومنٹ سب سے بڑی اس میں یہ ہے کہ عمران خان صاحب کے زمانے میں جو ایل او سی بالکل خاموش ہو گیا تھا اور انڈیا نے کوئی الیگیشنز پاکستان پہ نہیں لگائے تھے کہ اب آپ کے لوگ آ کے یہاں پہ کشمیر میں کوئی کام کرتے ہیں الیجلی جو کہا جاتا تھا, اس کے اوپر انہوں نے بڑا کام کیا اور انہوں نے اپنا اگریمنٹ اور ورڈ دیا تھا کہ یہ 2003 کے بعد کا سیز فائر ہم رینیو کریں گے اور اس کو ریسپیکٹ کریں گے. تو اس کے اوپر انہوں نے بڑا کام کیا. سو ایز اے ریزلٹ ہی واز ریئلی کمپیٹنٹ اینڈ ہی واز ایڈمائرڈ بائی دا ملٹری ایز ویل, لیکن اس وقت اچھی بکس میں نہیں ہے یہ شاید الیجلی جنرل باجوا کے. اندر کنٹیسٹنٹ جو ہیں لیوٹیننٹ جنرل نعمان محمود ہیں, جو کہ اس وقت ہیں پریزیڈنٹ آف نیشنل ڈیفینس یونیورسٹی, اور بڑا انہوں نے ایکسٹینسولی کام کیا ہے کمانڈ اینڈ سٹاف کالج کوئٹہ کے اندر, وہاں پہ چیف انسٹرکٹر بھی رہے ہیں. وہاں کی جو انفینٹری ڈویژن تھی نارتھ وزیرستان کی اس کو بھی کمانڈ کیا ہے. یہ ان کو ڈی جی آئی ایس آئی بھی لگایا گیا تھا انالیسز ڈپارٹمنٹ کے اندر, اور بڑا ہی انہوں نے کروشل رول پلے کیا ہے نہ صرف انڈیا کی بلکہ امریکہ کی اور باقی جو انٹیلیجنس دنیا کی ایجنسیز ہیں ان کے ساتھ بڑا کلوزلی کام کیا ہے. اور ابھی جب یہاں سے یو ایس اے کی فورسز چلی گئی تھیں، تو یہ جو سارا افغان پاکستان بارڈر پہ جو فینسنگ کا کام اور ٹیررزم کو روکنا اور ان سب کا جو کام تھا انہوں نے کیا تھا، اور ان کو جو تھی 11 کارپس کی کمانڈ دی گئی تھی جو کہ پھر انہوں نے بعد میں جنرل فیض حمید کو ٹرانسفر کی تھی۔ تو اگین ہی از اے ویری ویری کمپیٹنٹ پرسن، لیکن چونکہ زیادہ تر استادی میں ان کا جو ہے وہ رہا ہے تو شاید ان کو نہ کیا جائے۔ ایک آدمی جو کہ بہت ہی زیادہ بیڈ بکس میں ہیں اس وقت الیجلی جنرل باجوہ کے، وہ ہیں ڈیفینیٹلی لیوٹیننٹ جنرل فیض حمید، جو کہ آپ کو پتہ ہی ہے کہ جنہوں نے کہا تھا کہ ہم ان کو اپنی گورنمنٹ یعنی کہ جو عمران خان صاحب کی گورنمنٹ ہے اس کے ساتھ کھڑا ہونا چاہیے۔ ان کے ویسے تو بڑے لانگ تعلقات ہیں باجوہ صاحب کے ساتھ، 2019 میں ان کو ڈی جی آئی ایس آئی لگایا گیا تھا اور انہوں نے گورنمنٹ کو بہت ساری چیزوں میں گائیڈ کیا تھا، چاہے پاور سیکٹر آئی پی پیز جو ہیں ان کی نیگوسیشنز ہیں، چاہے گورننس کے معاملے ہیں، چاہے اکانومی کو ریوائیو کرنے کے معاملے تھے جس کی کے بعد میں آئی ایم ایف نے تعریف بھی کی تھی عمران خان کے زمانے میں، اور جو فارن پالیسی کے جو مسئلے تھے، نیشنل سیکیورٹی کے جو چیلنجز تھے اس میں انہوں نے بہت زیادہ کام کیا تھا۔ لیکن ان کی لڑائی جو تھی وہ یہ تھی کہ یہ عمران خان صاحب کے ساتھ کھڑا رہنا چاہتے تھے، باجوہ صاحب نے کہا کہ نہیں، ان کو پوسٹ کیا جائے گا پشاور کے کورٹس کمانڈر کے طور پہ، عمران خان صاحب یہ نہیں چاہتے تھے، کیونکہ اس وقت جنرل فیض حمید یہ سارا جو افغانستان کے ساتھ جو دوحہ کے اندر ٹاکس چل رہے تھے ان کو بھی انیشیٹ کرنے میں یہ وہ تھے، اور عمران خان صاحب کو لگتا تھا کہ ہی از اے ویری ویری سمجھدار جو ہیں یہ آرمی کے جنرل ہیں، تو ان کو ان کاموں پہ لگایا جائے۔ لیکن الٹیمیٹلی جنرل باجوہ جو ہے وہ ہی اوورویلم دا پرائم منسٹر، انہوں نے ان کو پوسٹ کیا پشاور سے باہر اور ان کو بھاورپور کارپس میں موو کیا۔ تو اس لیے بہت ہی مشکل ہوگا اس وقت کی جو پی ایم ایل این کی لیڈرشپ ہے، یا کہ زرداری صاحب ہیں یا کہ دوسرے ہیں، جنرل باجوہ بھی ہیں، کہ وہ اس کے اوپر ٹرسٹ کریں اور اس کو لائیں۔ لیکن ادروائز اف جنرل حمید فیض حمید کمز ایز دا نیکسٹ چیف آف آرمی اسٹاف آف پاکستان، دیٹ وڈ بی گڈ نیوز فار پاکستان۔ ہی از اے ویری ویری اسٹرانگ مین، ہی نوز ہاؤ ٹو ڈائریکٹ دا گورنمنٹ، کیونکہ ڈائریکٹلی یہ گورنمنٹ کو پالیسی میں ہیلپ کرتے رہے ہیں، اور بارڈرز کیسے سنبھالنے ہیں، انڈیا کے ساتھ نیگوسیشنز کیسے کرنی ہیں۔ ہی از اے بریلینٹ پرسن، بٹ ہی از ناٹ لائکڈ بائی ایدر دا پولیٹیکل لیڈرشپ اور جنرل باجوہ۔ سو دیکھیں گے اب کیا ہوتا ہے۔ جنرل لیوٹیننٹ جنرل عامر، یس ہی از دا بلو آئیڈ بوائے آف یہ جتنی بھی پی ڈی ایم ہے، اور یہ جو ہیں جنرل باجوہ صاحب بھی جو ہیں یہ آرٹلری ریجیمنٹ کو بلانگ کرتے ہیں، کورپس کمانڈر جو ہیں گجرانوالہ میں ہیں، یہ باجوہ صاحب کے بہت کلوز کانفیڈنٹ جو ہیں وہ سمجھے جاتے ہیں، ایڈجوٹنٹ جنرل ہیں جی ایچ کیو کے اندر، اور ایز میجر جنرل یہ کمانڈ کرتے ہیں 10 انفینٹری ڈویژن کو جو کہ اسٹیشنڈ ہے لاہور میں، اور اس کو یہ انہوں نے کیا تھا 2017 اور 18 کے بیچ میں ہیڈ کیا تھا، اور اس وقت جو ہے یہ سرو کر رہے ہیں ڈی جی اسٹاف ڈیوٹیز ایٹ سی او ایس سیکرٹیریٹ، اور ان کو بہت سارا ایکسپیرینس ہے جی ایچ کیو میں۔ لیکن اس میں جو بہت مین بات آپ کو سمجھنے کی ہے کہ یہ آصف علی زرداری صاحب کے 2011-13 میں ملٹری سیکرٹری تھے، اینڈ الیجڈلی جو آصف علی زرداری صاحب کے اوپر بہت سارے الزامات ہیں، الیجڈلی اگین اس میں کہا جاتا ہے کہ جنرل عامر جو ہیں اس میں ان کے ساتھی تھے۔ تو لوگوں کا کہنا ہے، ڈیفنس ایکسپرٹس کا پاکستان میں کہنا ہے کہ اگر لیوٹیننٹ جنرل عامر ملک میں نیکسٹ چیف آف آرمی سٹاف بنے تو پھر پاکستان ڈیتھ بیڈ پہ جا سکتا ہے۔ تو آپ خود سوچیں۔ تو دیٹس آل فرام اس ٹوڈے۔ ہاں جی،
اب مارگیج لینا اور بھی آسان، سینٹم فیوچر مارگیج گروپ کے کاکب جاوید کو کال کریں۔ پرائیویٹ مارگیج فار اینی پرپسز، کمرشل مارگیج، انڈسٹریل مارگیج، فارم اینڈ ہابی فارم، ویری کمپیریبل ریٹس فار فرسٹ، سیکنڈ اینڈ تھرڈ مارگیج، نیو کمرز ٹو کینیڈا، فرسٹ ٹائم بائرز، سیلف امپلائڈ، ری فائنینسنگ، ڈیٹ کنسولیڈیشن، اسسٹ ان ریئل اسٹیٹ، ہی ول میک مارگیج ایزی فار یو۔ کوکب جاوید مارگیج ایجنٹ، 416-454-6065۔
दांतों के इलाज के लिए डॉक्टर ने बिल बहुत ज्यादा बता दिया। सोचती हूँ बैक होम जाके दांतों का मुकम्मल इलाज कराऊं।
छोड़ो भाई, किंग बेस्ट स्माइल डेंटिस्ट्री को विजिट कर लो। दांत निकालना हो, क्राउन्स, ब्रिजेस, डेंचर्स, इम्प्लांट्स, बच्चों के दांतों का मुकम्मल इलाज, रूट कैनाल ट्रीटमेंट और नए पेशेंट्स के लिए फ्री इलेक्ट्रिकल टूथ ब्रश भी है। कंसल्टेशन इज एब्सोल्युटली फॉर फ्री।
पर जाना कहाँ है?
288 किंग स्ट्रीट वेस्ट, हैमिल्टन में, 9055210540
9055210540। अस्सलाम वालेकुम एवरीवन, माय नेम इज नासर शाह। आपको पता है पिछले 20 सालों से हम मॉर्गेजेस कर रहे हैं, लोन्स कर रहे हैं और कमर्शियल मॉर्गेजेस कर रहे हैं। अगर आपको किसी तरह की मॉर्गेज चाहिए तो गारंटी आपको बेस्ट रेट ऑफर करेंगे और साथ साथ जो टर्म्स एंड कंडीशन है उनका भी बड़ा ध्यान रखते हैं। और कमर्शियल मॉर्गेज कभी भी आपको चाहिए किसी तरह की, होटल, मोटल, गैस स्टेशन या कोई फ्रेंचाइज लेनी या किसी प्लाजे में कोई यूनिट बाय करना, तो उसके लिए भी हमें कॉल करें। और अगर आपको बिजनेस लाइन ऑफ क्रेडिट चाहिए तो उसके लिए भी हमें कॉल करें। 6477419000 6477419000।
हाँ जी, जरा एक वेबसाइट नोट करो, afcgrocery.com। AIG Asian Food Center दी ब्रांड न्यू वेबसाइट जिथो तुसी इंडो कैनेडियन ग्रोसरी, मिठाइयां, ताजियां सब्जियां, फल फ्रूट, इंडिया वाले भांडे, सजावट दा सामान, सारा कुछ जो स्टोर ते जाके देखना। हुण एशियन फूड सेंटर दी इस वेबसाइट ते देखो, $100 या इस तो ज्यादा दे ऑर्डर ते पाओ फ्री डिलीवरी इन ऑल GTA एरियाज, फ्री कर्बसाइड पिकअप अवेलेबल इन ऑल लोकेशंस ऑन सेम डे। विजिट afcgrocery.com।
शिराज शफीक जिनके पास है मिलियंस ऑफ डॉलर्स के प्राइवेट फंड्स, लास्ट मिनट क्लोजिंग्स हो या डिफिकल्टीज, सभी के लिए शिराज शफीक 416-502-8000, लाइसेंस नंबर 10845, इंडिपेंडेंटली ओन्ड एंड ऑपरेटेड।
आयशा, ये तुम क्या सर पकड़ कर बैठी हो?
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों, एक ही जगह है फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स, मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान साजो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स, 512 ब्रिस्टल रोड, वेस्ट ऑफ मिसिसागा, 9058487000। फातिमा ग्रोसर्स, सबसे जबरदस्त।
विलेज टेस्ट, ओंटारियो का सबसे बड़ा पाकिस्तानी बफे, 40 से ज्यादा आइटम्स के साथ। एंजॉय करें हमारे डिलीशियस मेन्यू को, कढ़ाई, करीज, बारबेक्यू, बारबेक्यू प्लेटर, रोल्स एंड मच मच मोर। और अब डेली डिनर बफे और वीकेंड ब्रंच बफे भी। पार्टी रूम्स या कैटरिंग सर्विसेज के लिए कॉल 9052323663, 6477744888। विलेज टेस्ट।
गाड़ी, घर या कमर्शियल, जैसा कि बिजनेस, ट्रक्स, डिलीवरी व्हीकल्स, कार्गो वैन्स, वर्कशॉप्स, ग्रोसरी स्टोर्स, रेस्टोरेंट्स की इंश्योरेंस के लिए वकार अजीम से राब्ता कीजिएगा। वकार अजीम यकीनी बनाएंगे कि कार, घर या कमर्शियल इंश्योरेंस कम अज कम रेट पर लेकर दें, मगर कवरेज आपको बेहतरीन से बेहतरीन मिले। यकीनन अपने पैसे और वक्त की बचत के लिए ईमानदार और रिलायबल सर्विस, मोस्ट कॉम्पिटेटिव रेट्स के लिए वकार अजीम 4163022522, 302-2522।
Grill and Chick, delicious and healthy grilled chicken and rotisserie chicken sandwiches, burgers, wings, squares, popcorn chicken, salad, garlic bread, sweet dishes. Aapne pahunchna hai 15 Montpelier Street, Brampton, Mississauga Road and Financial Drive, Commercial Intersection, Grill and Chick, 905-456-0500, Grill and Chick.
जी सामान नाजरी, वेलकम बैक अगेन। एंड 6:47 और 34 सेकंड हमारी घड़ी में हो चुके हैं और चलिए साहब, आपको एक गीत की तरफ ले चलता हूं एंड फाकिर की आवाज में ये गीत है, समाप्त फरमाइए।
शबाब है चेहरा, एक लाभ है,
ہر ادا عذاب ہے حسن بے حساب ہے تو جو بے نقاب ہے توبہ ہے توبہ ہے توبہ ہے توبہ ہے توبہ ہے زلفوں کو چھو کر تم جب مسکراتی ہو زلفوں کو چھو کر تم جب مسکراتی ہو دیکھنے والوں پہ بجلی گراتی ہو اللہ آفت قیامت ہو تم میں دل ہوں اور دل کی چاہت ہو تم ہر ادا عذاب ہے حسن بے حساب ہے اشارہ تم بھولی بن جاتی ہو کر کے اشارہ تم بھولی بن جاتی ہو دل کو ستاتی ہو ہم کو تڑپاتی ہو جنت کی حوروں سے بڑھ کے ہو تم شعلہ ہو شبنم ہو جادو ہو تم ہر ادا عذاب ہے حسن بے حساب ہے جب نقاب ہے توبہ 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 ہے توبہ
خوبصورت دانت با اعتماد مسکراہٹ اور با اعتماد گفتگو آپ کی اور آپ کے خاندان کی مسکراہٹوں کی ضمن فلنگز کراؤنز بریجز کلیننگ ایکسپٹنگ نیو پیشنٹس فری کنسلٹیشن دانتوں کی سنبھال کے لیے ڈاکٹر پدمجا 310 شیپرڈ ایونیو ایسٹ 299-7466
کہیں مارگیج نہیں مل رہی جھٹ پٹ مارگیج دلا کے ساری مشکل کر دیں گی آسان 11 سال سے زیادہ تجربہ اور ایک بھروسہ مند نام ہر قسم کی ریزیڈینشیل یا کمرشل مارگیج کے لیے مارگیج الائنس کی جیسمین پرمار سے رابطہ کریں ری فائنینسنگ آپشنز رینیول آپشنز مارگیج ڈیفیکلٹیز ڈاؤن پیمنٹ ایشوز سیلف امپلائڈ پرائیویٹ فنڈز سیکنڈ مارگیج کے لیے کانٹیکٹ کریں موسٹ ٹرسٹوردی جیسمین پرمار سے نمبر ٹو کال 647-923-5659 647-923-5659
لائسنس نمبر 1050 جی سر پروگرام میں ایک دفعہ خوش آمدید کہنا چاہتی ہوں میں آپ کے ساتھ عارف مظفر نیوز کا سیگمنٹ آف کورس ڈیٹیلڈ نیوز ہیں اور جب 4 گھنٹے کا پروگرام ہے اور یہی کہ ارد گرد کی خبروں سے باخبر کیا جائے اور ڈیٹیل میں نیوز ہم آپ کے ساتھ شیئر کیا کرتے ہوتے ہیں بہت شکریہ آپ تمام کون سپانسرز کا جو اس قابل کرتے ہیں کہ پروگرام ہم آپ کی خدمت میں پیش کر سکیں آج ایک انٹرویو بہت خوبصورت کیا آپ لوگوں نے انکریج بھی کیا بہت ہی اچھا اور بعض اوقات انسان کی کمپنی جن کتابوں کو ہم کو پڑھتے ہیں یا جن لوگوں کی صحبت اختیار کرتے ہیں دیٹ میکس اے ہیوج ڈفرنس
آج میں قدرت اللہ شہاب صاحب کی کتاب کا ایک جو پڑھ رہی تھی, صفحہ پڑھ رہی تھی, بہت خوبصورت تھا. انہوں نے کہا کہ جب پاکستان بنا تھا تہذیب اور تمدن, گفتگو میں مینرز تھے. کراچی کا ہی جب وہ ذکر کرتے ہیں تو وہ کہتے ہیں ٹرام سسٹم تھا, لوگ یونیفارم میں ہوا کرتے ہوتے تھے, کیا کمال کی چیزیں. اور انہوں نے کہا 60s سے 80s تک سلسلہ کسی حد تک بہتر رہا, مگر اس کے بعد چیزیں, ان کی حالت دگرگوں ہونے لگی. ایون ہماری زبان, ہمارا لہجہ, ہماری گفتگو کا انداز بدلتا چلا جا رہا ہے. اور یہ صرف, چلیے باہر کے لوگوں کی تو بات, لوگ تو خون کے رشتوں کے ساتھ اتنا مس بہیو کرتے ہیں. اینی ویز, ایک ملاقات, بہت شکریہ ان سپانسرز کا جن کے توسط سے یہ تمام سیگمنٹس ہم آپ کی خدمت میں پیش کرتے ہیں. میرے ساتھ اس وقت ثمینہ طلعت صاحبہ ہیں جو ریپرزینٹ کر رہی ہیں ہم ایوارڈز کو, اور ظاہر ہے ہم ایوارڈز پاکستان کا بڑا کمال کا, بڑا پرسٹیجیس جو ہے, اینڈ ٹورنٹو اور ٹورنٹو کے زندہ دلان ٹورنٹو, ان کو کریڈٹ جاتا ہے کہ اٹ از کہ سیکنڈ ٹائم ہم ایوارڈز ٹورنٹو میں ہی ہونے جا رہے ہیں. ظاہر آپ لوگوں نے پیار دیا, مان دیا, ٹورنٹو کی مہمان نوازی بہت اچھی تھی. 24 سپٹمبر کو یہ شو ہونے جا رہا ہے, اینڈ فرسٹ آنٹیریو سینٹر. میں بیشتر اس کے زیادہ کچھ کہوں, آئی ہیو اے ونڈرفل پرسن ثمینہ طلعت میرے ساتھ ہیں جو ریپرزینٹ کر رہی ہیں ہم ایوارڈز کو. ثمینہ السلام علیکم.
جی السلام علیکم آسا آپ کا, بہت شکریہ آپ کا ڈیجیٹل میڈیا لمیٹڈ کی جانب سے تمام سننے والوں کو میری طرف سے السلام علیکم.
وعلیکم السلام. ڈیجیٹل میڈیا کو آپ ریپرزینٹ کر رہی ہیں, اور اٹس اے بیوٹیفل شو ہم ایوارڈز کے, ہم کے ڈرامے سارے کے سارے. مجھے تو خود ابھی پچھلے دنوں ایک ڈرامہ دیکھنے کا موقع ملا, اور سنگ ماں کاسٹ کون سی آ رہی ہے ذرا بتائیے, ہم ایوارڈز میں کب ہے, کہاں ہے, کون آ رہا ہے, اور کیوں اس میں شمولیت کرنا چاہیے, اور اس کا ریڈ کارپیٹ کیا ہوگا؟
جی آپ کا بہت شکریہ. یہ ڈی ایم ایس ڈیجیٹل میڈیا لمیٹڈ جو ہے یہ پارٹنر ہے ہم ٹیلی ویژن نیٹورک کا, اور یہ کینیڈا کو بہت بڑا شرف حاصل ہو رہا ہے کہ سیکنڈ ٹائم ان دا ہسٹری آف ہم اوارڈ کسی ملک میں دوبارہ اوارڈز کو ہوسٹ کیا جا رہا ہے. جیسے کہ آپ کو اور ہمارے تمام سننے والوں کو یاد ہوگا 2018 میں ہم اوارڈز کو ہوسٹ کیا گیا تھا فار اے کیپیسٹی آف تقریباً 15,000 لوگوں نے اٹینڈ کیا تھا. اس سال بھی جیسے کہ آپ نے بتایا 24 سپٹمبر سیٹرڈے کے روز شام کو 8 بجے جو ہم اوارڈز کا شو شروع ہوگا, اور اس سے پہلے ریڈ کارپٹ کا جو ایونٹ ہے وہ شام کو 6 بجے شروع ہوگا. فرسٹ آنٹیریو سینٹر ہیملٹن جو ہے اس کا وینیو ہے, اور اس میں کیپیسٹی تقریباً 15,000 لوگوں کی ہے. اور اگر آپ تشریف لانا چاہیں تو ہم اوارڈز ڈاٹ سی اے جو ہے وہ ہماری ویب سائٹ ہے, وہاں سے آپ کو تمام انفارمیشن مل سکتی ہے ٹکٹس کے لیے. اس کے علاوہ تقریباً 200 کے قریب جو ڈائریکٹرز, ایکٹرز, ایکٹریسز, پروڈیوسرز اینڈ میڈیا پرسنالٹی جو کہ پاکستان سے تشریف لا رہے ہیں, ان میں مائرہ خان, فواد خان, نعمان اعجاز, کبرا خان, حریم فاروق, بشرا انصاری, اور ایسے بیشتر نام ہیں جو کہ ہمارے ٹیلی ویژن انڈسٹری کے سٹارز ہیں. تو آپ بھی تشریف لائیے, ٹکٹ خریدیے, ہم اوارڈز ڈاٹ سی اے پہ جائیے, آپ کو تمام انفارمیشن مل سکے گی. اور اگر کوئی ایسے بزنس ہے جو کہ ان اوارڈز میں اسپانسرشپ دینا چاہتے ہوں تو ہمارا فون نمبر ہے 905-849-5551, 905-849-5551, ادروائز ہم اوارڈز ڈاٹ سی اے پہ آپ کو تمام شو کے بارے میں انفارمیشن ہے وہاں سے حاصل ہو سکتی ہے. اور میرے ساتھ اس وقت ڈی ایم ایل کے چیف ایگزیکٹو آفیسر ضیاء مشدی صاحب بھی موجود ہیں. ضیاء, اگر آپ کچھ اور چیز ایڈ کرنا چاہیں.
جی ضیاء, السلام علیکم.
وعلیکم السلام فوا جی, کیسی ہیں آپ؟
اللہ کا بہت شکر ہے. ثمینہ نے بتایا کہ 200 کے قریب ڈائریکٹرز, ایکٹرز, پروڈیوسرز یہاں پہ موجود ہوں گے جو اپنی اسٹیج پہ پرفارمنس بھی دیں گے لائک لاسٹ ایئر. اسپانسرشپ کے لیے آپ کال کر سکتے ہیں 905-849-5551. عاطف اسلم کا ثمینہ جی نے نام نہیں لیا, اور حالانکہ عاطف اسلم نے تو ریسنٹلی ہم کے ساتھ سنگ ماں میں بڑی کمال کی پرفارمنس بھی دی ہے.
بلکہ ابھی میں آپ نے بڑا اچھا ایک پوائنٹ ٹچ کیا عارفہ باجی, ایکچولی ثمینہ کے پاس جو آرٹسٹ کی لسٹ تھی وہ آج صبح کی تھی, اور ابھی ہمیں تھوڑی دیر پہلے کنفرمیشن آ چکی ہے عاطف اسلم بھی اس شو میں ना सिर्फ शरीक कर हो रहे हैं बल्कि वो परफॉर्म भी कर रहे हैं हम अवार्ड्स के अंदर। 8 हम अवार्ड्स जो 24 सितंबर को होने जा रहे हैं फर्स्ट ओंटारियो सेंटर में, तो अभी अभी हमें बिल्कुल एक लेटेस्ट जो एडिशन है परफॉर्मेंस की साइड के ऊपर, वो आतिफ असलम भी यहाँ पे शिरकत कर रहे हैं, वो यहाँ पे परफॉर्म भी कर रहे हैं। और आसफा भाजी यहाँ पे ये वो एक इवेंट है जिस तरह के समीना ने कहा कि 200 से ज्यादा आर्टिस्ट होते हैं इस इवेंट के अंदर और वो सारी की सारी बड़ी पर्सनालिटीज हैं, हमें उनका सबका नाम लेना है इकट्ठा। ऑफकोर्स हमारे पास उसकी लिस्ट जैसे जैसे अवार्ड आगे जाता जा रहा है, जैसे जैसे उनकी चीट्स कंफर्म होती जा रही हैं, जैसे जैसे उनके वीजे कंफर्म होते जा रहे हैं, हम उनकी अनाउंसमेंट जो है ना आपके पास यहाँ पे इंशाल्लाह रेडियो स्टेशन पे करते रहेंगे। 770 को भी हमें एक बात शायद आपने अभी तक जिक्र नहीं किया, 770 हमारा ऑफिशियल रेडियो पार्टनर है हम अवार्ड्स का। आपका भी बहुत बहुत शुक्रिया, आप हमेशा की तरह हर दफा जब भी हम अवार्ड नॉर्थ अमेरिका में आया है, स्पेशली जब भी कैनेडा में आया है, हमारी कोशिश होती है कि आपकी रेडियो स्टेशन से तमाम सुनने वालों को जितनी भी लेटेस्ट अपडेट्स हैं उस इवेंट की हम अगला पूरा महीना इंशाल्लाह देते रहेंगे। तो आपके सवाल के जवाब में, चूंकि संगे माँ एक बहुत बड़ा ड्रामा था जिसमें आतिफ असलम का किरदार तमाम लोगों ने पसंद किया, तो ना सिर्फ मेरी अपनी एक्सपेक्टेशन है कि वो ना सिर्फ हम अवार्ड के लिए नॉमिनेटेड भी होंगे बल्कि वो हम अवार्ड में परफॉर्म भी करेंगे। और जिस तरह समीना ने कहा कि एक बहुत बड़ी लिस्ट है जिसमें मायरा खान है, फवाद खान है, कुबरा खान है, बुशरा अंसारी है, यासिर हुसैन है, इकरा खालिद इकरा अजीज है, सॉरी मैं इकरा खालिद का नाम ले गया, तो एक बहुत बड़ी लिस्ट है, तकरीबन 200 के करीब आर्टिस्ट हैं, उनमें हमारे डायरेक्टर्स हैं, प्रोड्यूसर्स हैं, कोरियोग्राफर्स हैं, म्यूजिक डायरेक्टर्स हैं, म्यूजिशियंस हैं, सिंगर्स हैं, ओएससी